यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड़। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड़। र इण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी। समाचार विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड़ दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन पनि सबै निकायहरूलाई पत्राचार गरिएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा गरूडा नगरपालिका छ पोठी याहीका 60 वर्षीय नवल जयसवाल, उहाँकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाण्डुमा शुरू भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि वृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देउवाले मुलुकको राजनैतिक अवस्था संवेदनशील देखिएकाले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। पूर्व सहमहामन्त्री प्रकाश चरण महतले मुलुकमा जेनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन भएकोले यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पार्टीका नेता रमेश लेखकले 15 महाधिवेशन प्रक्रिया शुरू भइसकेको अवस्थामा आत्तीय र समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो। गृहमन्त्री सुधन गुरूङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले कारागारमा रहेका निर्दोष जेनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरूङले जेनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन हिजो आदेश दिएको हो। काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल लगायतका विषयमा छलफल भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिश कार्यान्वयनमा जोड़ दिएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय मानव अधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोड़िएका विषयमा सरकारको ध्यानकर्षण गराउँदै सिफारिश कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेन सिन्हाले दूरसंचार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा हिजो नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कार्यवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट पार्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै समुद्री तट तथा नदी किनारबाट टाढा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई अग्लो स्थानतर्फ जान आग्रह गरेका छन्। भूकम्पले पुर्याएको क्षतिबारे थप विवरण आउने क्रम जारी छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड़, वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड़, र इण्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।